नमस्कार। उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी एउटा कथा संग्रह लिएर आइपुगेका छौं। बुधनको घोडी शीर्षकको कथा संग्रह मन्दिरा मधुश्रीको कथा संग्रह हो। यसै वर्ष 2073 यो पुस्तक प्रकाशित भएको छ। यस कथा संग्रहभित्र मन्दिरा मधुश्रीका धेरै कथाहरू संग्रहित भएका छन्। 15 कथा संग्रहित छन्, जसमध्ये हामीले आज यसको शीर्ष कथा अर्थात् बुधनको घोडी शीर्षकको कथा वाचन गर्न गइरहेका छौं। मन्दिरा कोइराला पाण्डे उहाँको वास्तविक नाम हो र उहाँ भोजपुरमा जन्मनु भएको हो। मन्दिरा मधुश्रीको कथा बुधनको घोडीको वाचन अब सुरु हुन्छ। हरियाको सलमान आफ्नी करिश्मामाथि उक्लेको देखेर बुधनले सपना हो कि भन्न थाल्यो, अनि त अझ बढी निहालेर हेऱ्यो। मनमनै भगवान्लाई पुकार्यो, हे भगवान्, यो विपना नै होस्, सत्य नै होस्। आफूलाई चिमोट्दा चस्स भएपछि आँखा पुनः त्यही दृश्यमा गाड्यो। सलमान करिश्माको जिउमा घरि आफ्नो जिउ दराल्थ्यो, घरि मुख। 3-4 पटक नै सलमान करिश्मामाथि उक्लेको देखेपछि ऊ खुसीले झन्डै उफ्रेर पागल भएको। तर त्यो खुसी प्रकट गर्ने माध्यम नै पाएन उसले, न त खुसी बाँड्ने व्यक्ति नै। ऊ आफैमा खुसी दबाएर ढुक्कसँग भन्यो, आफैसँग, जे होस् अब भने मेरा दुःखका दिन गइहाल्छ रे। अब करिश्माले एउटा बछडा दिइहाल्यो भने त म उसको बड्का बनाएर बेचिलिहाल्छु, अनि गोपी सरले ऐलानी जग्गा मिलाइदिन्छु भनिलिएको छ, त्यहीँ फुसको घर बनाइलिइहाल्छु, अनि चन्दुलाई साथी कर्के ल्याइहाल्छु। सौराहा चोक टाँडीबाट एक हुल पर्यटक लगेर सौराहा बजारमा ओह्रालेपछि टाँगाबाट करिश्मालाई खोलेर चर्न छोडिदिएको थियो उसले। राप्ती नदीको किनारमा अलिक पर हरियाको सलमान पनि चरिरहेको थियो। उसले उद्देश्यले चाहिँ छोडेको थिएन करिश्मालाई, न त त्यस्तो होला भन्ने आशा वा शङ्का नै। तर अकस्मात र अप्रत्याशित काम गरे सलमान र करिश्माले। उसले वरिपरि निहालेर हेऱ्यो, कतै हरिया चाचाले त देखिलिएन। यदि उसले देखेको भए फेरि आफ्नो घोडाको बालको रकम दिइहाल भन्ने पो हो कि। घोडाको एकचोटि बाल लगाइलिएको 2500 लिन्छ अरूलाई। आ कि मैले उसलाई लिएर गइलिएको होइन नि करिश्माकोमा। चरणमा उसको सलमान नै दौडेर आइलिएको त हो नि करिश्माकैसँग। तर के थाहा, चाचाले यसैमा न्यु खोजेर दुश्मनी गरिलिने पो हो कि। आ गरे पनि गरोस्, गरिलिएछ नै भने पनि करिश्माले एउटा स्वस्थ बछडा दिइहाल्यो भने त्यसको 2500 होइन 3000 नै दिइदिन्छु लौजा। आफैलाई पर पुऱ्याएर सोचेको थियो बुधनले। तर अह, वरपर चिया पसलतिर कतै पनि देख्दैन हरियालाई उसले। सायद चिया खान वा त सवारी खोज्न बजारतिर गइलिएको हुनसक्छ हरिया चाचा, यस्तै सोच्यो बुधनले।
मगमे मगमे बरबसवा
क्यामेरा तेर्स्याएर मनोरम दृश्य कैद गरिरहेका अनि चियाको चुसीसँगै किनारामा आराम कुर्सीमा आराम गरिरहेका खैरी पर्यटकहरू प्राय सबैको क्यामेरा सोझिएका थिए करिश्मा र सलमानको प्रणय क्रीडातिर। उनीहरूलाई यो अकस्मात र क्षणिकको सुन्दर र दुर्लभ दृश्य थियो। क्यामेरामा कैद गर्न पाएका कुइरी पर्यटकहरू ल्यापटपमा डाउनलोड गरेर हेर्दै थिए, किनभने प्राणी वा जनावरको प्रजननका यस्ता दृश्य जहाँ तहाँ कहाँ पाइन्छ र अकस्मात र अप्रत्याशित भेटिएको यस्तो दृश्यलाई कैद गर्न पाएका कुइरीहरू दङ्ग थिए। पिन्दै मनोरञ्जन पाएका थिए सबैले। मोबाइल र ल्यापटपले देश विदेशमा पुर्याइरहेका थिए करिश्मा र सलमानको प्रणय लीला। किनाराको एउटा डिस्कोमा झोक्राएर बसेको बुधनलाई पनि खुसी गराएकी थिए करिश्माले, किनभने उसले सोचेको सपना आज पूरा हुने सङ्केत दिएकी थिए करिश्माले। करिश्मालाई किनेदेखि नै उसले एउटा सपना देखेको थियो, भरपर्दो सपना। करिश्माले बछडा पाएपछि ठूलो बनाएर बेच्ने, बेचपछि आएको पैसाले घर बनाउने, घर भएपछि घरझम गर्ने। करिश्मा गाभिन भइलियो भने त आफ्नो सपना पूरा हुन दुई वर्ष चार वर्ष कहाँ हो र? दङ्ग पर्यो बुधन सपना पूरा हुने सङ्केत देखेर। वरपरको वातावरण बदलिसकेको थियो। सलमान करिश्मालाई छोडेर नदीतिर झरिसकेको थियो पानी खान। पर्यटकहरू तितर बितर भइसकेका थिए। करिश्मा पनि चर्न थालेकी थिए। बुधन करिश्माको नजिक गयो र चरिरहेको करिश्मालाई बिस्तारै सुमसुमायो, कानका जरी र गाला मुसार्यो र अँगालो मार्यो। करिश्माले पनि आफ्नो नाक दराली उसको टाउकोमा, भरोसा दिए जस्तै लाग्यो बुधनलाई करिश्माले। बेजुवान नै आफ्नो खुसी साट्यो करिश्मासँग बुधनले। दस बजेको पालो थियो बुधनको टाँगाको, तर किन उसलाई आज करिश्मालाई सवारी गराउनु मन लागेन। घरमै लगेर आराम गर्न दिने सोच्यो। उसले डोराउँदै लग्यो टाँगा भएतिर। सौराज चौक नै आइपुग्दा अकस्मात आफ्नो सामान्य हातमा दुवाली लिएको हरियालाई उभिएको देख्यो। झन्डै सातो पुत्र उडेको उसको। उसलाई लाग्यो हरियालाई सब पत्ता चलिसकेको छ, सलमान र करिश्माको कुरा। त्यसैले त उसलाई गाली गर्न वा पैसा माग्न उभिएको छ यहाँ। हेरे बुधन, मलाई नसोधी मेरै सलमानसँग मिसाइल छ आफ्नो करिश्माको? यही भनेर उसको गर्दनमा भएको गाम्छा समात्ने छ अनि 2500 निकालिलिन्छस् कि यही दुवालीलाई मारिदिइहालौँ रे तँलाई? यसै भन्ला भन्ने डरले डराएर निलो भयो बुधन। हेरे बुधन, मेरो सलमानको यति मात्र बोलेको थियो हरिया। बोली टुङ्ग्याउनै दिएन बुधनले। अत्तालिँदै दाहिने हातले आफ्नो रुद्रघण्टी समाउँदै भन्यो, राम कसम हरिया चाचा, मैले करिश्मालाई सलमानसँग डराएर पुरा वाक्य बोल्नै सकेन बुधनले। हडबडाएर काँपेको स्वरमा बोलेको देखेर आशा वितरित उसको काँध थपथपाउँदै हरियाले भन्यो, के भयो रे बुधन, तँलाई किन यसरी डराइलिएको? मलाई भूतदेखि लिस् कि के हो रे? मैले त मेरो सलमानको देखिहालिस् कि भनेर सोध लिन खोजेको थिएँ। त करिश्मासँगै ल्याइदिएको भए हुने भनिलिन खोजेको थिएँ। मैले अच्छा खासा सवारी भेटेको छु। खैर छोडिहाल, त्यही खोलाको छेउमै चर्न छोडिलिएको थिएँ। अब म गरेर ल्याइहाल्छु रे, त जाँदै गर, बोल्दै हिँडिसकेको थियो हरिया। हरिया र बुधन विपरीत दिशातिर लागे। बल्ल बुधनको सास आयो। दत्तेरी, हरिया चाचाको त मालुम नै रहेनछ, बित्थामा म पनि यति धेरै डराइलिएँ। आफ्नै टाउकोमा प्याट्ट पार्यो बुधनले अनि करिश्मातिर हेर्दै भन्यो, पत्ता नचलोस् चाचालाई अहिले, बस त एउटा राम्रो बछेडा दिइहाल, त्यसपछि त 2500 होइन 3000 नै दिइदिन्छु रे। टुक्क हुन खोज्यो बुधन। टाँगा लिएर घरसम्म पुग्दा उसले बाटाभरि केही र कसैलाई देखेन। रातो रातो, चिल्लो चिल्लो, राम्रो सानो करिश्मा जस्तै बछेडा उसको आँखाभरि दौडिरह्यो।
गरिब के इच्छा पूरा न कर दो तुम तो गरीब न मार जाऊं मैं धोबे बलिहारी।
बेलुका उसले अलिक बढी सखर मिसाएर धान दियो करिश्मालाई। मायाले सुमसुमायो, पानको पात तताएर उसको सुत सेकिदियो। कोइलामा खुर्सानी डढाएर करिश्मालाई सुगायो र वरिपरि घुमायो अनि दोबाटोमा लगेर राखिदियो। गोपी सर्कोमा कुनै गाई भैँसीलाई बहर राँगासँग मिसाएर ल्याएको दिन बेलुका यसै गरेको देखेको थियो। त्यस्तै दोहोऱ्यायो उसले पनि। यसो गर्नुको अर्थ न त उसलाई थाहा थियो न त यसो गर्दा के हुन्छ भनेर कहिले सोध्यो गोपी सरलाई नै। बुधन एकातिर धेरै खुसी दियो भने अर्कोतिर त्यत्तिकै डराएको पनि, किनकि हरियालाई थाहा छैन। थाहा पाएको दिन बुधनलाई बाँकी राख्दैन, हरिया रिसा छ। उसको रिसको घानमा एक दिन आफू पक्कै पनि पर्छु, यही डरले कुटु कुटु खाइरहन्छ भित्रभित्र बुधनलाई। हुन पनि 2500 कुरा छ, कसरी छोड्छ त हरियाले सित्तैमा। घाँटी लिइस् भनेर पछि पैसा दोब्बर छेर लियो चाचाले भने। बिर्सन खोजे पनि बेला बेला चस्कन्थ्यो यो कुराले बुधन। हुन त हरियाले करिश्मालाई सलमानको प्रणय क्रिया नदेखे तापनि पछि करिश्मा बियाउने भएपछि बिहाएपछि त पक्कै पनि सत्य लुक्दैन, थाहा पाइहाल्छ। किनभने सौराभरि नै उसको एउटा त हो नि बहर घोडा, त्यो पनि बिउका लागि भनेर नै पालेको। त्यसैले हरिया सधैँ टाँगा चलाउँदैन, यदा कदा भने सलमानलाई लिएर विदेशी पर्यटक ओसार्छ। केही महिना त ढुक्कै भयो बुधन। चार पाँच महिनापछि त टाँगावालहरूमा गाई घुँ हल्ला चल्यो, बुधनको घोडी बियाउनेछ। हरियाले पनि सुन्यो यो कुरा, सम्झन खोज्यो उसले। अह, करिश्मालाई लिएर बाल लगाउन त बुधन कहिले पनि उसकोमा आए जस्तो लागेन। उसले स्वास्नीलाई पनि सोध्यो, रे झोकु के माई, बुधन कहिले आएको थियो रे, म नभइलिएको बेला उसको करिश्मालाई सलमान के सँग मिसाउन। नारी नै आएको छ, स्वास्नीले भने। त पक्कै पनि गडबड छ रे। रे चौकी के माई, त भौजाई चाची मुन्नी के अम्मा सबैको लेकर गोपी सरकोमा आइहाल्ला, कचहरी गरिलिनुपर्छ, म बिरादरीमा कुरा गरेर ल्याइहाल्छु, हरियाले भनेर निस्कियो। उसकी स्वास्नी चौकीलाई च्यापेर छिमेकतिर लागि। गाडीबाट सवारी लिएर मेघौली छिर्ने बित्तिकै सर्दुले भेट्यो बाटोमा र भन्यो, रे बुधन के गरिलिस् रे तैँले, हरियाले त गोपी सर्कोमा कचहरी बोलाइलिएको छ रे तेरो लागि, सबै बिरादरी बसिराखेको छ, तँलाई कुरिराखेका छन् सबै, छिट्टै गइहाल, बचाइहाल रे आफूलाई, हरियाको रिस त मालुम छ नि तेरो। सल्याकसुलुक भयो बुधन, आखिर जे कुराको डर थियो त्यही भएर छोड्यो। त्यो त एक दिन हुने नै वाला थियो, फेरि आफैलाई डरो बनायो। मैले सलमान केसँग करिश्माको पठाइलिएको होइन त, सलमान खुदै दौडेर आइलिएको हो करिश्मा केसँग। मैले त चाचाको नबनिलिएको मात्र त हो, अनि बाल दिइदिन्छु भन्ने ठानिलिएकै छु। आफैले आफ्नो दोष केलायो र आफैलाई सान्त्वना पनि दियो बुधनले। गोपी सरको आँगनभरि धेरै मान्छे देख्यो परैबाट। घर पुगेर टाँगाबाट करिश्मालाई खोलेर तबेलामा बाँध्यो। आज धेरै दिनपछि उसले टाँगा चलाएको थियो, नत्र आजकल करिश्मालाई गाह्रो हुन्छ भनेर टाँगा चलाउँदैन थियो। बुधनलाई सत्य थाहा थियो किनकि कचहरी बसेको भन्ने। ऊ कपाल कन्याउँदै निन्याउरो मुख पारेर आँगनमा आयो। गोपी सर उठेर बुधनलाई थपथपाउँदै भने, के रे बुधन, हरिया के भन्छ, तैँले तेरो करिश्मालाई उसको सलमानसँग उसलाई जानकारी नै नगरी बाल लगाएछ अरे, के साँचो हो यो कुरा? करिश्मा सलमानकै सँगै बाल गइलिएको सही हो, तर मैले हरिया चाचाकै नभनी मिसाइलिएको भने होइन। सलमान त मेरो करिश्मा चरिलिएको ठाउँमा आफै दौडेर आइहाल्यो र करिश्मासँग मिसिहाल्यो, त मेरो कुनै गल्ती नै छैन गोपी सर यसमा। हे हरिया, किन झोट बोलिस् तैँले, तेरो सलमान आफै गएको अरे त करिश्मासँग चरणमा। गोपी सर हरियापट्टि फर्केर बोले, आफै गइलिए पनि त बाल त मेरो सलमानकै सँग गएपछि बालको पैसा त तिर्लिनुपर्छ बुधनले, हरियाले भन्यो। अब जे भए पनि आफै लागेको भए पनि बालको पैसा दिए भन्छ त अरिया। फेरि तेरो करिश्मा पनि त गाविन भएकै रहेछ त। गोपी सरले भने बुधनलाई। पुलुक्क हेऱ्यो बुधनले अरियालाई। हेरे बेइमान, पैसा तिरिनुपर्छ भनेर तैँले भनिनस् रे मलाई, तँ अब खुरुक्क तिरिहाल। बुधनपट्टि हेरेर जङ्गियो अरिया। मैले ठानिलिएको छु चाचा, तिमीलाई पैसा दिइदिन्छु, तर करिश्माले बछडा दियोस् बादमै दिइहाल्छु रे। डरारे भने बुधनले हरियापट्टि हेरेर। नारे नहुन्छ रे, पछि त दिइहाल त अहिले दिइहाल। पछि के कुरा रे, सासके धनको कुनै भरोसा हुन्छ रे? दु चार दिन बादी तेरो घोडी मरिलियो भने, बच्चा तुइहाल्यो भने कसरी तिरिहाल्छस् रे? हरियाकी स्वास्नीले विरोध गरे। त्यसैमा होमा हो मिलायो हरियाले पनि। झौकीकी माईको कुरा ठिक त छ नि, यसैले बालको पैसा दिइहाल त अहिले दिइहाल। यसले त पाँच पाँच महिनाको मेरोको पत्ता दिएन, डाँटी लियो। मेरो धेरै रिस चढेको छ त्यसैमा। चसक्क भयो बुधनको छाती चाचीको कुरा सुनेर। बर्र आँसु नै खसाल्यो करिश्मालाई सम्झेर। आशापूर्ण नजर फ्याँक्यो गोपी सरतिर। गोपी सरले बुधनको आँखाको भाव पढेर पुनः काँध थपथपाउँदै बिस्तारै भने, के गर्छस् त बुधन, तँ अब हरिया त छोड्दिन भन्छ। अब चरणमा आफ्नो मनखुस सलमान करिश्मा के सँग लाग्यो त मेरो कुन दोष? मैले तिरिलिन्छु भनिदिएकै छु। चाचा दिहाल भनिलिन्छ, यसो मिसाइदिए भनिलिनुहोस्, म पन्ध्र दिनमै तिरिलिन्छु। रुँडा रुँडा जस्तो गरेर बुधनले भन्यो, हेर हरिया, अब उसले जानाजान पठाएको होइन रहेछ। अब पशुलाई रोकेर रोक्न पनि त सकिन्न। त भएको भए के सलमानलाई नगर भन्थिस्? आफै लागेको भए तापनि बाल तिर्छु त भनेकै छ त बुधनले पनि। हेर, उसले तेरो घरमा ल्याएर बाल लगाएको होइन, त्यसैले अब अलिकति पैसा घटाइदिए। 2000 मात्र लिइदिए उसँग। बिचरा ऊ पनि त तेरो छोरा जस्तै त हो नि, 15 दिनको भाका मागेको छ उसले। गोपी सरले हरियातिर फर्केर भने, गोपी सरको कुरा काट्ने हिम्मत थिएन मेघोलीभरि कसैको पनि। हरिया पनि चुप भयो, किनकि सबैलाई थाहा छ गोपी सरको फैसला निष्पक्ष र न्यायसङ्गत हुन्छ। त्यसैले दुवैजना चुप भए। चाचा मलाई माफ गरिदिइहाल, मैले बालको पैसा तिर्न नचाहेको होइन, पैसा नभएर नबनी लिएको तिमीलाई। बुधनले हरियालाई हात जोड्यो। सरकारी र निजी बाहेक भाडाका गाडी सौराह प्रवेशमा निषेध थियो। भाडामा गाडी छिर्न दिए वर्षौंदेखि टाँगा चलाएर जीविका गर्नेको रोजीरोटी बन्द हुन्थ्यो। त्यसैले पनि टाँगा चालक सङ्घले कुनै भाडाका गाडी छिर्न दिँदैनथे। टाढी बजारबाटै टाढी मेगौली चौरामा टाँगा गाडीको मात्र आनन्द लिन पाइन्थ्यो। पर्यटक बढी आउने भएकोले राम्रो आम्दानीको आशले टाढी चितवनको यातायात व्यवसायी र केही व्यक्तिहरू पटक पटक जबरजस्ती गर्न खोज्छन् भाडाका गाडी कुदाउन। कसैले त निजी वा सरकारी नम्बर प्लेट टाँसेर पनि कुदाइहाल्छन्। यसका विरुद्ध टाँगावालाहरू पनि बेला बेलामा आन्दोलनमा उत्रिहाल्छन्। यस्ता कैयौं आन्दोलनमा बुधनले पनि नेतृत्व गरेको छ आफ्नी करिश्मासँगै। नेताहरूले सिकाएका नेपाल बन्दको प्रभाव टाँगावालहरूमा पनि पर्छ बेला बेला। उनीहरूले पनि विरोध गर्ने माध्यम त्यही टाँगा बन्द त हो। यही टाँगा बन्दको नराम्रो र गहिरो घटना जोडिएको छ बुधनको जिन्दगीसँग पनि। बुधन जन्मदा सौरा मेघौली टाँडी सडक बन्द थियो। सडक बन्द भएपछि टाँगा पनि बन्द। सुत्केरी व्यथा लागे पनि तत्काल अस्पताल लैजाने साधन नपाएकोले बढी रक्तस्राव भएर बुधनकी आमाको मृत्यु भएको थियो। गोपी सरले मोटरसाइकलमा राखेर डाक्टर ल्याइपुऱ्याए पनि ढिलो भइसकेको थियो आइपुग्दा। 7 महिना सकेर 8 महिना नलाग्दै जन्मिएको बुधनले आफ्नी आमालाई देख्दै देखेन। उसको बाबु को हो ऊ मात्र होइन, गाउँघर गोपी सर कसैले पनि चिनेको छैन आजसम्म पनि, केवल उसकी आमा बाहेक। आफ्नो 3 छोराछोरीबाट उबारेर दिएको गोपी सरको मायाले नै जीवन बुझ्न सकेको बुधनले पनि। उसले पाएको आफन्तको तातो स्पर्श भनेको त्यही करिश्मालाई किनेर ल्याएपछि उसको मात्र हो। उसको आँत नभरिए पनि उसको त्यही एक मुठ्ठी मायाले जीवनको गोरेटो कोरिरहेको छ बुधनले। श्रुति साथी सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको कथा मन्दिरा मधुश्रीको कथा बुदनको घडी हो। हामीले यसलाई बुदनको घोडी संग्रहबाट वाचन गरिरहेका छौँ। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौँ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज कथाकार मन्दिरा मधुश्रीको कथा सुनिरहेका छौं। उहाँको कथा संग्रह बुदनको घोडीबाट यसैको शीर्ष कथा हामीले तपाईँलाई सुनाइरहेका छौं। बुदनको घोडी कथा आधामा हामीले रोकेका थियौं। अब यसको बाँकी अंश वाचन सुनौ। बुढोबाबुसँग बस्दै आएकी लठेब्री र बोल्न नसक्ने बुदनकी आमा गोनुरी त्यति बेला 15 वर्षकी मात्र थिए। एक दिन बेलुका मुठीभरि 2-300 खुजेरा पैसा र रक्ताम्बे पिण्डरा लिएर आए। गोपीसर्कोमा कचहरी बस्यो। त्यस्तासँग जाइलाग्ने कुन चाहिँ नरपशु थियो कसैले पनि देखे सुने चिनेको बताएनन्। गोनुरीले इसारामा बताएको हुलियाबाट धेरैलाई अड्कल गरे तापनि को हो एकिन्चात भन्न सकिएन। 4-5 दिनसम्म थला परी गोनुरी। बल्ल बल्ल तङ्ग्रेकी गोनुरीले 8 महिना नलाग्दै बुदनलाई जन्म दिएकी थिए। सत्य के हो कसैलाई पनि थाहा नभए पनि सबै भन्थे। गोनुरी पनि बुढोकै छोरी हो। 2-3 वर्षकी गोनुरीलाई कतै भेटेर छोरी बनाएर पालेको अरे। उसका अरू परिवार को छन् कहाँ छन् कसैलाई पनि थाहा छैन। 6-7 वर्ष अघि एक दिन गोपी सरकोमा शरण लिन आइपुगेका थिए बाबु छोरी। आफ्नो बारेमा कसैलाई केही पनि बताएको थिएन उसले। गोपी सरले नै चोकनेरको ऐलानी जग्गामा एउटा झुप्रो हाल्ने व्यवस्था मिलाइदिएका थिए। गोनुरी आफूले सकेको काम सघाउँथे गोपी सरकोमा। बुदनलाई आमा बाबु सबै भनेर बुढोले नै हुर्कायो। एक त उमेरै नपुगेकी आमाबाट जन्मेको सन्तान, त्यसमा पनि महिना नपुगी जन्मेको, अर्को जन्मने बित्तिकै आमा मरेको, तेस्रो लोग्ने मान्छेले स्याहारेको बच्चा। बुदन कुपोषणको शिकार भयो। लुरेर मरण च्यासे, आँच छिनेको। ऊ 3 पुगेर 4 लागेपछि बुढो पनि उसलाई एक्लै छोडेर गयो, कहिले पनि नफर्कने ठाउँमा। गोपीसरकै छत्र छायामा उसले 4 कक्षासम्म पढ्यो। छुट्टीमा र फुर्सदमा कहिलेकाहीँ हरिया चाचा र अरूहरूकै टाँगामा चढेर, कहिले टाँडी र कहिले सौराह गर्दा टाँगा चलाउन सिकिसकेको थियो। ऊ भागी भागी टाँगा टाँक्न जान्थ्यो। उसले कति गर्दा पनि पढ्नमा ध्यान लगाउन सकेन। पछि उसले टाँगा चलाउने रहर गरेकोमा एउटा बछडी किनिदिए गोपीसरले नै। शिक्षाको महत्त्व बुझेका गोपीसरले पढाउने हर प्रयास गरे, तर बुदन धेरैजसो त बिरामी भएर नै पढ्न सकेन। पछि पछि पटक्कै मन पनि गरेन। सबै टाँगावालहरूले आफ्नो घोडाको घोडीको नाम हिन्दी सिनेमाका हिरो हिरोइनहरूका नाम राख्थे। उसले पनि घोडीको नाम आफूलाई मनपर्ने हिरोइन करिश्माको नाम राखेको थियो। एकपटक राजा हिन्दुस्तानी फिल्म हेरेपछि उसलाई करिश्मा एकदम मन परेको थियो। राजा हिन्दुस्तानीमा पनि गरिब ट्याक्सी चलाउने ड्राइभरसँग धनी बाबुको छोरी करिश्माको प्रेम भएको थियो। ऊ पनि मक्क पर्थ्यो करिश्मालाई सम्झेर। करिश्मासँगै करिश्मा जस्तै आफ्नो टाँगामा बसाएर सवारी गराउने मिठो कल्पनामा मग्न हुन्थ्यो बुदन। महिना दिनसम्मको भाका राख्नुपर्ने रहेछ। यस्तै यस्तै सोच्दै आयो घरमा बुदन। आजकल करिश्मा पनि त्यति फुर्तिली छैन, भारी जिउ, एकछिन हिँड्दा पनि फ्याँफ्याँ गरिहाल्छ। मान्छे पनि कम राख्नुपर्छ, छजना राख्दा त तान्नै सक्दिनँ। कुहिरे भेट्यो भने त हुन्थ्यो, तर गोराहरू प्रायः सबै होटेलको गाडीमा नै सौरा आउने जाने गर्छन्। कुनै कुनै टाँगा चढ्ने रहरले मात्र त हो। हरियाले दिएको समयमा पाँच दिन त्यत्तिकै बित्यो। दुई दिन करिश्मा नै बिरामी परी बसिरहे, कति गर्दा पनि उठ्दै उठिन। एक दिन उसले राम्रो सवारी भेट्यो, 1000 रुपियाँ पाएको थियो उसले। आजसम्म यस्तो चिट्ठा त कहिल्यै परेको थिएन उसलाई, तर यसैमा आफ्नो खाना, करिश्माको दाना, घाँस सबै किनेर बाँकी रह्यो 500। यस्तै सवारी दुई खेप भेटले त आसानले तिरिहाल्थे पैसा। यही सोचेर अबेर निदायो बुदन। अब सधैँ करिश्मा टाँगा तान्न पनि त सक्दिन, र सकेसम्म जोत्नु पनि हुँदैन। आराम गर्न दिएपछि मात्र स्वस्थ बछडा जन्माउँछ। बिहाको बेला पनि खुवाउनलाई दाना धान सखर पनि किनेर राख्नुपर्छ। फेरि आफ्नो टाँगा पनि हुन्न, ल्याउन पनि टाढी बजारबाट नै किनेर ल्याउनु त गाह्रो हुन्छ बा। अरू एक दिन त ऊ आफै ज्वरो आएर सुत्यो, टाँगा यसै बस्यो। 200 रुपियाँको त औषधि नै खायो, नत्र निमोनियाले समाइहाल्छ उसलाई। तरै मधेस संगीताको विषयमा पुनः विद्रोह चर्किएर नेपाल बन्द भयो। दुई दिनसम्म चक्का जाम भयो, टाँगा पनि चक्काभित्र नै पर्यो। सधैँ चहलपहल हुने सौराहा शून्य भयो, सडकमा घोडाको टाप बजेको पनि सुनिएन। जम्मा 5 दिन बाँकी थियो हरियाला दिएको भाका। पहिला दिन बिराएर टाँगा चलाउँथ्यो करिश्मालाई ध्यान दिएर, अब त जम्मा 5 दिन उसले दिनै लग्यो टाढीतिर। एक दिन, दुई दिन, तीन दिन, दुई दिन 200, जम्मा 700, पहिलाको 300 गरेर जम्मा 1000, अब बाँकी 1000। तोकेको म्यादको अघिल्लो दिन टाढी आनियो टाँगा लिएर, सायद नारायणघाटबाट वा पूर्व बन्द नै रहेछ। सवारी पटक्कै भेटेन, दिनभरि टाढी चौकमा कुरेर बसिरह्यो। भोलि हरियाले आफूलाई गर्न सक्ने कुरा अनुमान लगाइरह्यो बेला बेला, सिरिङ्ग हुन्थ्यो जिउने उसको। 5 बजे बन्द खुलेपछि सवारी पाइने आशाले ऊ बारम्बार राजमार्ग हेरिरहन्थ्यो। अगाडिको चिया पसलमा झुन्ड्याइएको घडीमा बेला बेला आँखा पुर्याउँथ्यो। 12 घन्टाको दिन पनि उसलाई 75 घन्टा जत्तिकै लामो भयो। 5 बजेपछि बन्द खुल्यो, नभन्दा 81 सवारी साधन चल्न थाले। बाटोमा अड्किएका पर्यटकहरू बोकेका गाडीहरू तमादम हुइकिन थाले, धुलो उडाउँदै। बुदनले कहिले नसम्झिने भगवानलाई आज मनमनै पुकारा गरिरह्यो। सिरुवा मेलामा एक जोर परेवाको बच्चा र भन्टाको भार बनाएर चढाउँछु भनेर भाकल गर्यो। जति जति समय बित्थ्यो बुदन पनि निराश बन्दै जान्थ्यो। ऊभन्दा पनि थकित करिश्मा देखिन्थे। बुदन मानसिक रूपमा र करिश्मा शारीरिक रूपमा। केही दिनदेखि करिश्मालाई पनि बिसन्चो छ, दाना पनि राम्ररी खाएकी थिइन। करिब 7 बजीतिर 5 जनाको एउटा समूह आएर उसको टाँगालाई सोधे, सौरा जाने कति हो, पुरै रिजर्भ हो कि सिङ्गल हो हजुर, बुदनले सोध्यो। हामी 5 जना छौँ, कति हो? दिनमे त 800 हजुर, अब रात झर्न लागेको, 1000 दिइदिनुहोस्। 1000 लिन सके मात्र उसको समस्या टर्ने थियो। राम्रो होटलसम्म पुर्याउने शर्तमा मन्जुर भए सबैजना। करिश्माको अवस्थाबाट परिचित बुदन विवश थियो सवारी बोक्न। करिश्मा गाभिन भएको चार महिनापछि त उसले चारजनाभन्दा बढी सवारी पनि हालेको थिएन। पातला मान्छे र केटाकेटी भए मात्र पाँचजना। चल करिश्मा चल, उसले भन्यो। यात्री चढेपछि सवारी चलाउन खोजे बुदनले। अह, करिश्मा सुस्त देखी। उसले बिस्तारै सुमसुमायो, चल करिश्मा चल। तीन चारचोटि बिस्तारै फकायो। मनमनै माफ गरिदिए करिश्मा, आज मलाई भोलिदेखि मा कसम म टाँगा नै चलाइदिन्न रे, त चङ्गा नहुन्जेलसम्म, कसैले नसुन्ने गरी उसले भन्यो। हरिया चाचाको पैसा भोलि नै दिनु दिइहाल्नुपर्ने भएर मात्रै हो, आफ्नो पीडा पनि पोख्यो उसले करिश्मालाई। करिश्माले कति बुझी थाहा भएन। टाँगामा जोतिएको घोडाले के नै पो गर्न सक्थ्यो र जति अशक्त भए पनि घोडाको गति पनि माउतेको हात र इसारा नहुने। खुट्टा कपाउँदै करिश्मा बिस्तारै हिँड्न थाले बुदनको इसारामा। सुनसान सडकमा करिश्माको टापको टक टक बाहेक बेला बेला बुदनको चल करिश्मा चल बाहेक अरू आवाज सुनिँदैन थियो। बन्दले गर्दा बाटो सुनसान थियो, लामो बाटो हिँडेर थाकेर हो कि टाँगाको यात्री पनि चुपचाप थिए। करिब पाँच मिनट हिँडेपछि करिश्माको गति क्रमशः कम हुन्थ्यो। पुनः बुदन एकचोटि दुवालीले उसको डणाल्नुमा बिस्तारै आन्थ्यो र भन्थ्यो, चल करिश्मा चल। तर फेरि केही पाइला चलेपछि पुनः सुस्त हुन्थ्यो करिश्मा। के हो टाँगावाला, तिम्रो टाँगा हो कि यो गोरुगाडा हो, एउटा यात्री झर्कियो। यस्तै हो भने त टाँगा चढेर होइन हिँडेर नै छिटो पुगिन्छ होला है, अर्कोले थप्यो। अलिक छिटो कुदाओ भैया, अघिकै फेरि बोल्यो। यसपालि बुदनले अलिक साह्रै स्वाट्ठा हान्यो दुवालीले करिश्माको डणाल्नुमा, जस्केर अलिक तेजले दौडी करिश्मा। तर एकछिनपछि उही गति भयो उसको, जस्तो तसो खोलाको पुल तरेर उकालो लागेपछि अलिअलि गर्दै स्थिर भयो करिश्मा। बुदनले धेरैचोटि फकायो, चल करिश्मा चल, फ्याँ फ्याँ गरिरहे करिश्मा। अघिकै यात्रु फेरि झर्कियो, के हो टाँकावाल, पैसा मात्र लिने, के हो यस्तो घोडा पनि? ना हजुर, अलिक बिरामी भइलिएकोले, डराएको स्वर थियो बुदनको। कतै यात्रु ओर्लेर नहिँडिदिउन्, अनि यस्तो टाँगा नसक्ने घोडा किन राख्नु त, ल अब हामी हिँडेर नै जान्छौँ, ओर्लन खोज्यो अघिकै यात्रु। ना हजुर ना, एकैछिन सुस्ताइ दिनु हजुर, अनि त हजुर हिँडिहालिने हिँडिहाल्छ नि। पुनः दुवाली बर्सायो ढोडेल नाकुमा करिश्माको। अह करिश्मा हल्लिन, डेगे चल्यो। उसले धेरै पटक भन्यो, चल करिश्मा चल, तर नसुने नै झैँ भए गई करिश्मा। खुट्टा थरथरी काँपिरहेका थिए, कोखा भुकलुक भुकलुक गरिरहेको थियो, नाकको पोरा फुलाउँदै हर्याक हर्याक गरिरहेकी थिए, जिउ पुरै तातो थियो, आँखाबाट बरबरी आँसु झरिरहेको थियो करिश्माको। करिश्माको अवस्था थाहा भए पनि बुदन विवश थियो। यात्रु उत्रेर हिँडे भने उसले कबोली जति पैसा पाउँदैन थियो। पैसा नभए भोलि हरियाले उसको हुर्मत लिने मात्र होइन ढुकढुकी नै छाम्छ। यो सम्झँदा उसलाई चिसो भयो, अनि अलिक जोडले फेरि दुवाली बर्सायो। अह करिश्मा अटेरी नै भइरहे, सिरिङ्गा आङ झर्काउँदै ऊ उभिरहे, नाक र मुखबाट रियाल काडिरहे। चल रे करिश्मा चल, अलिक कड्केर बोल्यो र अझै साह्रो दुवाली मार्यो। गाभिन भएको करिश्मामाथि निर्दयी भयो बुदन र दुवाली बर्सायो। लाचार भएर आङ थापिरहे करिश्माले पनि, तर पाइला चाल्नै सकिन। बल गरेर अगाडि बढ्न खोज्दा पनि तानिँदै तानिएन टाँगाको भार करिश्माको शरीरले, डडेलनाभरि उसका सुम्ला भए। बुदन टाँगाबाट तल ओर्लियो, एकछिनको लागि मोटा खालका दुईजना यात्रुलाई पनि अनुरोध गरेर तल ओह्राल्यो र बिस्तारै करिश्माको रियाल खेलाउँदै फकाउँदै भन्यो, चल करिश्मा चल। टाँगा अलिक हलुका भएपछि करिश्मा बिस्तारै हिँड्यो। उकालो कटेपछि बुदनले पछाडिको उनार मिलायो, अगाडि पातला खालका र पछाडि मोटा यात्रुहरू मिलाएर राख्यो। यात्रीहरू एकमुख लगाएर घुर्काउन थाले। यस्तो टाँगामा पनि नचढ्ने र पैसा पनि नदिने यात्रीको रिस उसले करिश्मामाथि पोख्यो। कसेर तीन च्वाँट दुवाली हिर्काएपछि लाचार करिश्मा फ्याँफ्याँ गर्दै हिँड्न थाले। परिबन्धले निर्दयी बन्यो बुदन। आवश्यकताका अघि उसको मानवता आयो। पशु नै भए पनि संसारमा आफ्नो भन्ने त्यही करिश्मामाथि उसले पहिलोचोटि कठोर हुनु पर्यो। घिस्ले र सौरा पुर्याए करिश्माले डाँगा। बेजुवान पशुको दर्द र पीडा कसले पो बुझ्ने? एकातिर बुदन उसले भने जति वा चाहिए जति पैसा पाएकोमा खुसी थियो भने अर्कातिर जान्दा जान्दै पनि परिस्थितिवश करिश्मामाथि कठोर भएकोमा आत्मग्लानी र पश्चाताप लागिरहेको थियो। मन हुडलिरहेको थियो उसको। डाँगाबाट खोलेर तबेलामा पुर्याउने बित्तिकै करिश्मा प्यात्त परेर बसी पुरै जिउ छोडेर र टाउको र खुट्टो पनि तन्काई। आँखाबाट बरबर आँसु झरिरहेको थियो। जिउ पनि आरानमा हाले जस्तो तातो थियो। मुखबाट हर्याक हर्याक भइसकेको थियो। र्याल झरिरहेको थियो। दयनीय अवस्थामा आफ्नो करिश्मालाई देख्दा बुदनको पनि धैर्यको बाँध टुट्यो। ऊ करिश्माको टाउकोलाई अँगालो हालेर सिरानी बनाएर धुरुधुरु रोयो। बेजुबान नै पीडा साट्यो। मलाई माफ गरिदिए करिश्मा, बरु हरिया चाचाको कुटाई खाइलिएकै भए हुन्थ्यो। पैसाको लोभ बेकारमा गरिदिएँ मैले। निकै बेर रोएपछि उसको मन अलिक हलुका भयो। उसले करिश्माको आँखा मुख पुछिदियो, पानी ल्याएर खान दियो। अह, उसले कुनै प्रतिक्रिया देखाएन, बेला बेला आँखा झिम्काउनु बाहेक। उसले पिठोको तातो खोले पकाएर ल्याएर दियो, तर करिश्माले हेर्दा पनि हेरिन। तेल तताएर कानको जरी नली खुट्टा टाउकोमा लगाइदियो। दुवालीले वर्षाएको सुम्लोमा पनि तातो तेल लगाएर मालिस गरिदियो। सायद दुखेर होला, यसो गर्दा चाहिँ करिश्माले जिउ मर्काए। उसले सधैँ झैँ बिस्तारै करिश्माको भुँडीमा हात लगाएर सुमसुमायो। यसो गर्दा करिश्मा नाकका पोरा दरालिदिन्थे बुदनलाई, तर आज केही पनि गरिन करिश्माले। बुदनलाई घरभित्र बसेर सुत्न मन लागेन। त्यही करिश्मा छेउमा बोरा ओछ्याएर पल्ट्यो। गर्मी, भोक र थकाई र करिश्माको पीरले निद्रा लागेन। करिश्मालाई सुमसुमाएर माफी मागिरह्यो। आफ्नो बुद्धि बिग्रिएकोमा पश्चाताप गरिरह्यो। रातको तेस्रो प्रहरतिर मात्र उसको आँखा लागेछ। चराहरूको चिरबिराहटले उसको निद्रा खोल्यो। बेला बेलामा करिश्मा छटपटिरहेको देख्यो उसले र एकाएक तर्सियो। करिश्माको पुच्छर रगतको आहालमा डुबेको रहेछ। के भएको उसले छुट्याउनै सकेन। अनिष्टको शङ्काले हत्तनपत्त थानदेउतालाई सम्झेर एकजोर परिवार एक भार बैगनको भाकल गर्यो। भगवान् करिश्माकी केही नपैलियोस्। बुदन करिश्माको टाउको काखमा राखेर मुसारेर बसिरह्यो। करिश्माका जस्तै उसका आँखा पनि बर्सिरहेका थिए। बेला बेला करिश्मा छटपटाएर खुट्टा फ्याँक्थे। त्यो देख्दा करिश्मालाई सहनै नसक्ने पीडा भएको छ भन्ने बुझ्यो बुदनले। तर के पो गर्न सक्थ्यो र ऊ आफूलाई सराप्नु बाहेक? आधा घन्टा जति त्यसै गरी छटपटाएपछि एकचोटि झन्डै डल्लो पर्ने गरी छटपटाए करिश्मा। मुखबाट एक खालको आवाज पनि निकाली। यही आवाजसँगै उसको बच्चा निस्कियो। रगतको खोलो बग्यो सँगै। हत्तनपत्त बुदनले हेऱ्यो। भर्खर स्वरूप मात्र राम्ररी बनिसकेको कलिरो कालो कालो बच्चा जन्माएकी थिए करिश्माले, तर त्यसमा प्राण थिएन। त्यसै बेला बुदनले पर देख्यो। हरिया पाँच छजनाको जमात लिएर आउँदै गरेको देख्यो। बुदनले एकचोटि हिजो बेलुका पाएको पैसा छाम्यो गोजीमा राखेको अनि हेऱ्यो घरि हरिया र घरि करिश्माको निर्जीव बछडातिर। तपाईँले श्रुति सम्वेकमा अहिले सुन्नुभएको कथाको शीर्षक बुधनको घोडी हो। मन्दिरा मधुश्रीको कथा संग्रह बुधनको घोडीभित्र संग्रहित शीर्षकथालाई हामीले आजको कार्यक्रममा वाचन गरेर सुनायौं। तपाईँलाई यो वाचन कस्तो लाग्यो हामीलाई प्रतिक्रिया दिनुहोला। बियुएल बुलबुल एट युएनएन डट कम डट एनपी हाम्रो इमेल ठेगाना हो। हवस् त, यी वाचनसँगै आजको श्रुति सम्वेक अब यहीँ सकिन्छ। अर्को दिन फेरि हामी अर्को गद्दी लिएर आउने नै छौं। तबसम्मको लागि प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरे बिदा चाहन्छौ। नमस्कार, शुभरात्री।